नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। शासकीय सुधार सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगबाट सम्पन्न गराउने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात शुरू। श्रीलंकामा सम्पन्न मध्यावधि विधानसभा निर्वाचनमा राष्ट्रपति अनुरा कुमारा दिशा नायकेको वाम गठबन्धनलाई भारी बहुमत। र नेपाल प्रिमियर लीग एनपीएलमा सहभागी टोलीद्वारा 19 वर्ष मुनिको महिला क्रिकेट टोलीलाई 10 लाख पुरस्कार दिने घोषणा। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त सक्षम र पारदर्शी प्रशासन सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। सिंहदरबारमा आज सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको 53 बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अपरिहार्य भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले वन र वातावरणको संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वन सम्बन्धी निकायले काम गर्न नहुने बताउनुभयो। अजरबैजानको बाकुमा भएको जलवायु सम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकता भन्दा बढ़ी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्ता गलत प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरूको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा सुधारका लागि अनलाइन कक्षा लगायतका विकल्पका योजना ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, संघीयतापछि चालू आर्थिक वर्षको आर्थिक सामाजिक र यसअघिका पछिल्ला तीनवटा विकास समस्या समाधान समितिका बैठकका निर्णयको कार्यान्वयन स्थिति लगायत विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। बैठकमा प्रस्तुत शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैंक सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दर रेट, बाल सुधार गृह संचालन तथा सड़क बाल बालिका मुक्त अभियान, संघ प्रदेश र स्थानीय तहमा सरकारी भवन समपूरक अनुदानका विषयमा निर्णय भएका छन्। यस्तै 16 आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसूल संकलन विनियमावली, अनिवार्य तथा निशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नशिप, विद्युत विपद उत्थानशील पूर्वाधार निर्माण, विपदपछिको पुनर्निर्माण तथा पुनस्थापनाका कार्यसूचीहरूमा समाधानको विकल्प सहित निर्णय भएका छन्। गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपनिर्वाचनका लागि सरकारले सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकेको गृहमन्त्री रमेश लेखकले स्पष्ट पार्नुभयो। निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगसँग पनि समन्वय भइरहेको जानकारी दिनुहुँदै उहाँले निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृह कार्य गरिरहेको बताउनु भएको छ। आज धनगढ़ी विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका एजेण्डा चिनिया पक्षले पठाउन लागेको बताउनुभयो। उहाँले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्व कालदेखि नै घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। निर्वाचन आयोगले आगामी मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। देशभर 32 मुख्य निर्वाचन अधिकृतको कार्यालय र 6 निर्वाचन अधिकृतको कार्यालय गरी जम्मा 38 निर्वाचन अधिकृतका कार्यालयहरू उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा ओडाको केन्द्र रहेको स्थानमा आज स्थापना गरिएको आयोगले जनाएको छ। पर्सि मंगसिर 2 गतेदेखि 5 गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो। नेपालमा उत्पादित 40 मेगावाट बिजुली बंगलादेश निर्यात शुरू भएको छ। नेपालका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहम्मद फोजुलक वीर खानले भर्चुअल प्रविधि मार्फत संयुक्त रूपमा स्विच थिचेर विद्युत निर्यातको शुभारम्भ गर्नुभयो। नेपाल र भारत बीच मात्र विद्युत व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत तेस्रो देशमा समेत निर्यात शुरू भएको छ। निर्यात शुभारम्भ कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत निर्यात हुन नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। बंगलादेशमा विद्युत निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत आयात गर्ने बंगलादेश सरकारलाई मन्त्री खड्काले धन्यवाद दिनुभयो। दार्चुलामा आज जीप दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। दार्चुलाका प्रहरी नायब परीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्य शिखर नगरपालिका 5 लेक गाउँका 30 वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका 28 वर्षीय शान्ति रावल, शैल्य शिखर 9का 45 वर्षीय दिलीप विष्ट, बैतडीको ढिला सैनी 5का 15 वर्षीय सञ्जीव बोहरा, शैल्य शिखर 9 गोकुलेका 35 वर्षीय मीना लेखक, ढिला सैनी गाउँपालिका 5का वीरेन्द्र सिंह बोहरा, भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका 45 वर्षीय मोहम्मद सफिर र सोही जिल्लाका 18 वर्षीय मोहम्मद वसीमको जीप दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा परि घाइते भएका 5 जनाको कैलालीको धनगढ़ स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। दार्चुलाको मालिकार्जुनमा मेला भर्न गएका दर्शनार्थी सवार जीप सड़कबाट 300 मिटर तल खसेर दुर्घटना भएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कंग्रेस एमालेको गठबन्धन सरकारले मात्रै मुलुकलाई स्थायित्व दिन सक्ने भएकाले ठूला दुई दल मिलेको स्पष्ट पार्नु भएको छ। प्रेस युनियन डडेलधुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले पटक पटक सरकार परिवर्तन हुने र ठूला दल प्रतिपक्षमा र साना दल सत्तामा रहने प्रवृत्तिले राजनीतिभित्र विकृति मौलाएको बताउनुभयो। नेकपा एमाले आगामी मंगिर 7 गते काठमाडौँमा जागरण सभा गर्ने भएको छ। जागरण सभा आयोजक कमिटिले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी समाजलाई दिग्भ्रमित बनाउन भइरहेको प्रयास गलत हो भन्ने स्थापित गर्न जागरण सभाको आयोजना गरिएको जनाएको हो। पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरूप्रति जनता सन्तुष्ट होइन, आशावादी छन् भन्ने सन्देश दिनका लागि जनतामा जान लागेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमानदारीतापूर्वक आत्मसमीक्षा गर्दै समान विचार भएका बीच साझा मतका साथ अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवस कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ पद प्रतिष्ठा स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताउनुभयो। नेपाली कंग्रेसका प्रवक्ता प्रकाश शरण महतले आगामी मंगिर 16 गते हुने उपचुनावमा नेपाली कंग्रेसले नेकपा एमालेसँग गठबन्धन नगरेको बताउनु भएको छ। प्रेस युनियन रूकुमले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर महतले नेपाली कंग्रेस आगामी उपचुनावमा एक्लै चुनाव लड्ने बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताउनु भएको छ। उहाँले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हावी रहेको आरोप लगाउनुभयो। मंगिर 16 गते हुने उपनिर्वाचनमा झापाको कन्काई नगरपालिका 6मा जनमत पार्टीका तर्फबाट उम्मेद्वार घोषणा गर्न आज कन्काईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटक पटक क्रान्ति मार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफल गरी टुंगो लगाउन उपसमितिमा पठाइएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि आज संशोधनकर्ता सांसदहरूसँगको छलफलपछि विधेयकमाथि आएका सुझाव सहित प्रतिवेदन तयार पार्न 15 दिनको समय दिएर उपसमितिमा पठाउने निर्णय भएको सभापति रामहरि खतिवड़ाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाका राष्ट्रपति अनुराग कुमार आदिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा भारी मतका साथ जीत हासिल गरेको छ। मार्क्सवादी दिशानायकेले भ्रष्टाचार विरूद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा विजय हासिल गर्नुभएको थियो। तत्काल चुनाव गराउने र आफ्नो एजेण्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उहाँको निर्णयलाई समर्थन मिलेको छ। दिशानायकेको नेशनल पीपल्स पावर एनपीपी गठबन्धनले 225 सदस्यीय विधानसभामा कम्तीमा 159 सीट जितेको छ। अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्लामा जाफनामा उहाँको पार्टीले सबैभन्दा बढ़ी मत प्राप्त गरेको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विभिन्न वाणिज्य बैंकहरूले मंगसिर 1 गतेबाट लागू हुने गरी निक्षेपमा दिने ब्याज दर घटाएका छन्। वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याज दर घटाएका हुन्। कार्तिक महिनामा यस्तो औसत ब्याज दर 6.18% रहेकोमा मंगसिरका लागि घटाएर 5.96% कायम गरेका छन्। एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याज दर 0.22% बिन्दुले घटेको छ। कार्तिकमा यस्तो ब्याज दर असोजको तुलनामा 0.21% बिन्दुले घटेको थियो। मंगसिरका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज दर केही बढ़ाएको छ। 8 बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज दर स्थिर राखेका छन् भने 11 बैंकले घटाएका छन्। घटाउनेहरूमा कृषि विकास बैंक, लक्ष्मी, सनराइज, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन बैंक र नबिल बैंक, स्ट्याण्डर्ड चार्टर बैंक, मासापुसे बैंक र एनएमबी तथा एनआईसी एसिया बैंक रहेका छन्। नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याज दर बीच अन्तर बढ़ीमा 5% भन्दा धेरै हुन हुने व्यवस्था गरेको छ। हेटौडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणहरूको मरमत समारको काम समयमा नहुँदा सिमेन्ट उत्पादन शुरू गर्न अझै 1.5 महिना लाग्ने भएको छ। मरमतमा आन्तरिक पक्षबाट ढिलो हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै 1.5 महिना लाग्ने उद्योग व्यवस्थापनले जनाएको छ। बिग्रिएका उपकरण मरमत तालिका अनुसार दशैं अघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो। हेटौडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको मरमत सम्भार गर्ने र आवश्यकता अनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। अहिले उद्योगमा करिब 900 मेट्रिक टन कोइला भण्डारणमा जगेडा राखिएको छ।
अब खेल समाचार। अजय बमबाट।
एसीसी U19 एसिया कपको तयारीमा रहेको नेपालले कर्नाटका विरूद्धको दोस्रो अभ्यास खेलमा 7 विकेटको विजयी हासिल गरेको छ। नेपालको जीतसँगै 5 खेलको अभ्यास श्रृंखला 1-1 बराबरीमा आएको छ। पहिलो खेलमा कर्नाटका 1 विकेटले विजयी भएको थियो। श्रृंखलाको तेस्रो खेल आइतबार हुनेछ। शुक्रबार मूलपानी क्रिकेट मैदानमा कर्नाटकले प्रस्तुत गरेको 122 रनको लक्ष्य नेपालले 24.5 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा ओपनर आकाश त्रिपाठीले अपोजित 52 रन बनाए। यसै गरी अर्का ओपनर मयन यादवले 32 रन जोड्दा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेन भट्टले 14 रन बनाए। मध्यम क्रमका ब्याटर उत्तम मगरले 12 रनको योगदान गरे। कर्नाटकका लागि मल्टेस एमले 2 तथा ध्रुव बासुले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्नाटकले 38.1 ओभरमा सबै विकेट गुमाउँदै 121 रनको एक फल तयार पारेको थियो। कर्नाटकका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका ऋषभ पाचुले सर्वाधिक 40 रनको योगदान गरे। त्यस्तै ओपनर प्रतीक पिगले 37 रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। कर्णाटकालाई कम रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान हेमन्त धामी र नरेन साउदले समान 4 विकेट लिए। यसै गरी दयानन्द मण्डल र सन्तोष यादवको नाममा समान 1 विकेट रह्यो। सङ्कटा फुटबल क्लबले ललित स्मृति एन्फा U18 युथ लीगमा खुमलटार युवा क्लब विरूद्ध 6-3 गोल अन्तरको जित निकालेको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पहिलो हाफमा 1 गोल गरेको सङ्कटाले दोस्रो हाफमा 5 गोल थपेको थियो। सङ्कटाका लागि कृष्ण बहादुर आलीले 2 गोल गर्दा मनिष थापा मगर, दिवस राई र सबल महर्जनले समान 1 गोल गरे। 1 गोल सङ्कटाले आत्मघाती उपहार पाएको थियो। खुमलटारका जंगे रायमाझीले 2 गोल गर्दा 1 गोल सागर तामाङले गरे। जीतसँगै 9 खेलबाट 15 अङ्क जोडेको सङ्कटा पाँचौं स्थानमा उक्लिएको छ। कुमलटार समान खेलमा चार अङ्क जोड्दै तालिकाको पुछारमा छ। नेपाललाई पहिलो पटक आईसीसी यु 19 महिला विश्वकपमा छनौट गराउन सफल टोलीलाई नेपाल प्रिमियर लीग एनपीएलमा सहभागी टीमहरूले नगद पुरस्कार घोषणा गरेका छन्। एनपीएलमा सहभागी 8 टोलीले विश्वकपमा नेपाललाई पुर्याउन सफल टीमलाई नगद पुरस्कारको घोषणा गरेको हो। एनपीएलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वकपमा छनौट गराउन सफल नेपाली यु 19 महिला टोलीलाई नगद 10,00,000 दिने घोषणा गरेको हो। छनौटका लागि जित्नै पर्ने खेलमा बुधबार युएलाई 8 विकेटलाई पराजित गर्दै आगामी वर्ष मलेसियामा हुने यु 19 महिला विश्वकपमा नेपालले पहिलो पटक स्थान बनाएको हो।
अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शासकीय सुधार सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगबाट सम्पन्न गराउने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात शुरू। श्रीलंकामा सम्पन्न मध्यावधि विधानसभा निर्वाचनमा राष्ट्रपति अनुरा कुमार दिशा नायकेको वाम गठबन्धनलाई भारी बहुमत। र नेपाल प्रिमियर लीग एनपीएलमा सहभागी टोलीद्वारा 19 वर्ष मुनिको महिला क्रिकेट टोलीलाई 10,00,000 पुरस्कार दिने घोषणा। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।